लास्ट की पॉलिटिक्स बहुत डिस्प्यूटेड है, वहाँ कुशवाहा वोट है, खुरमी वोट है, ठाकुर वोट है, ऐसा मौर्य वोट है, ऐसी कास्टों के जो वहाँ ये सारी खेल कास्ट के वोट पर चल रही है। तो यूपी के बारे में कुछ भी मतलब अभी से कुछ कह देना कि वहाँ ये भाजपा ही सरकार बना लेगी या यहाँ पर सपा ही सरकार बना लेगी, ये थोड़ी सी जल्दबाजी हो जाएगी। हालांकि एग्जिट पोल पहले भी गलत साबित तो होते रहे हैं, आईना भी हो सकते हैं। और बाकी तीन स्टेट्स उत्तराखंड, मणिपुर और गोवा के बारे में भी जो एग्जिट पोल्स हैं उनमें एक समानता नहीं है। कुछ कह रहे हैं कि इन स्टेट्स में कांग्रेस की सरकार आएगी और कुछ में कह रहे हैं बीजेपी की सरकार आएगी। सो ये तो अब परसों को क्लियर होगा कि कौन सी स्टेट में किस पार्टी सरकार बनेगी। एक बात जो इस सारे इलेक्शन में भी देखने वाली बात, हालांकि कांग्रेस का जो शीर्ष नेतृत्व है, जो टॉप लीडरशिप है, उसने काफी एफर्ट्स तो किए हैं, लेकिन कहीं ना कहीं जो एक मैच्योर लीडर वाली जो खामियां है, जो एक बड़े लीडर में कनिंगनेस आती है, वो शायद उसकी कमी की वजह से वो अपने जो ऑर्डर है, डायरेक्ट करने में कहीं ना कहीं असफल रहते हैं। सो इस वजह से भी नतीजे जो है, रिजल्ट है, प्रभावित होते हैं। ये मोटा मोटी एक सिनेरियो है। बाकी मुझे लगता है कुछ सवाल आते हैं तो उसमें से बात निकल।
बहुत शुक्रिया, आपने बड़े प्यारे तरीके से बात की। मगर कांग्रेस में राहुल गांधी जो हैं, वो यकीनन वो अपना करिश्मा नहीं वो पैदा कर सके कि लोगों को कर सकें। हालांकि इस इलेक्शन में उनकी बहन जो हैं वो उनके साथ बाकायदा आके खड़ी हुई हैं, हालांकि उनके हस्बैंड के ऊपर बड़े सारे एलिगेशंस भी हैं। मगर
एक बात हमें समझनी पड़ेगी कि डेमोक्रेटिक हिंदुस्तान में जो डेमोक्रेटिक इंस्टीट्यूशन है वो क्राइसिस में है, जिनमें सबसे बड़ा जो एक मीडिया का रोल होता है वो चीजों को जिस वे में पेश कर रहा है वो दुरुस्त नहीं है। इस वजह से मीडिया बहुत खतरे में है और वो सीधा सीधा मतलब एक पार्टी विशेष पर और उनकी जो लीडरशिप विशेष पर गलत टाइप की टिप्पणियां करता है। तो इसका जो इमेज बिल्डिंग होती है, जो अक्ष बनाया जा रहा है, वो बहुत गलत बनाया जा सकता है। अगर हम राहुल का पिछले दौर का कुछ एक जो उसने संसद में बोला है, जो पार्लियामेंट में जो उसने मतलब संबोधन किया है, वो एक बहुत मैच्योर पॉलिटिशियन की तरह उसने बातों को रखा है और इश्यूज को उठाया है, ये एक बहुत बड़ी बात है। लेकिन इसके बावजूद जो प्रोपेगंडा है, जैसे हिटलर का प्रोपेगंडा होता था, वो भी जो करता था, वो भारत में भी किसी न किसी फॉर्म में को इस्तेमाल किया जा रहा है। और
बीजेपी इज मास्टर इन दैट,
हाँ कह सकते हैं कि बीजेपी इस मामले में बहुत मास्टर है और मीडिया को उनकी मीडिया मैनेजमेंट है, जो जहाँ उनका प्रोपेगंडा है वो ग्राउंड लेवल पर बहुत सॉलिड प्रोपेगेट करते हैं चीजों को। और सोशल मीडिया तो पहले से उन्होंने कैप्चर कर रखा है, तो मीडिया हाउसेस, बड़े मीडिया हाउसेस भी उन्होंने कैप्चर कर रखे हैं, लेकिन इसके बावजूद भी जो इसका इम्पैक्ट मासेस पर हो रहा है, लेकिन फिर भी बहुत सारी आपने ढूंढने के लिए आपको कोशिश करनी पड़ती है हिंदुस्तानी आवाम को मीडिया में से। सो मीडिया टीवी हिंदुस्तान में फेथफुल नहीं है आज की तारीख।
बहुत शुक्रिया जनाब अरुणदीप जी। मगर मैं कभी देखती हूँ कि चलिए कांग्रेस अपनी पॉलिसी लेके जा रही है नेहरू साहब के बुनियाद के ऊपर, इंदिरा गांधी साहिबा की बुनियाद के ऊपर, वेयर एज बीजेपी जो है आरएसएस के पॉलिसी एंड प्लान्स को लेके जा रहे हैं, विच इज़ मच मोर ऑर्गेनाइज, नॉट ओनली इन इंडिया बट अराउंड द वर्ल्ड, एंड दे आर वेरी गुड इन लॉबिंग इवन इन द कंट्रीज आउटसाइड इंडिया, यानी बड़े ममालिक में भी वो जो लॉबिंग के बीच में दे आर डूइंग इट वेरी नाइसली। इस इलेक्शन में बीजेपी ने वो कार्ड जो अशखास को अशखास के अगेंस्ट, यानी वो फैशिज्म द कार्ड है, डू यू थिंक दे कुड प्ले इट एट की भी उन्होंने, बिकॉज پہلے مسلمانوں کے ساتھ پرابلمز تھی, پھر کرسچنز کے ساتھ پرابلمز آئیں. ڈو یو تھنک اس الیکشن میں ابھی ان پانچ سٹیٹس کا ذکر کریں تو آئی ڈاؤٹ اٹ ویری مچ کہ انہوں نے اس کارڈ کو اتنے بہتر طور پہ پلے کیا ہے. وٹ ڈو یو تھنک ان فیوچر؟
دیکھیے ایک بات تو ہے, بی جے پی کے پاس پالیسی میٹر پر کچھ نہیں ہے کہنے کا, اس کے پاس لوگوں کو دینے کے لیے کچھ نہیں ہے. وہ بات کرتے ہیں مندر کی بات کرتے ہیں, 80-20 ریشو کی بات کرتے ہیں, 80% مسلمز کی بات کرتے ہیں, اور ان کے پاس دینے کے لیے روزگار نہیں ہے, ان کے پاس دینے کے لیے لوگوں کو کچھ اور نہیں ہے. سو یہ جو ایک غرب ہے, مطلب جو سوڈو نیشنلزم ہے وہ دیتے ہیں لوگوں کو, سوڈو جو دھرم کی انپوٹ ہے فاشیزم دیتے ہیں, تو اس وجہ سے چیزوں کو پولرائز کرتے ہیں. باقی اسٹیٹس میں ان کی پولرائزیشن ایسا نہیں چلتی, لیکن یو پی کیونکہ ایک بہت بڑا اسٹیٹ ہے, وہاں ان کی اس بار بھی چیزیں کچھ پولرائز ہوئی. حالانکہ ویسٹرن یو پی میں جہاں کسان بیلٹ ہے, جاٹ بیلٹ ہے, وہاں اس کا ایسا امپیکٹ نہیں ہے لگ رہا, لیکن ہو سکتا ہے کہ کہیں نہ کہیں انہوں نے اپنا کلاس کریکٹر چھوڑ کر پھر کاسٹ کریکٹر پکڑ لیا ہو, انکار نہیں کیا جا سکتا. لیکن یہ بی جے پی آر ایس ایس کی پالیسی کو کر تو رہی ہے, اسے انکار نہیں کیا جا سکتا. آر ایس ایس کی کوئی ایکچوئل میں کوئی پالیسی نہیں ہے, ان کی تو ایک آئیڈیالوجی ہے,
وہ فیشن, دی پروموشن آف فیشزم.
دیکھیں فاشیزم, دیکھیے جیسے میں اس بات کو ہمیں سمجھنا پڑے گا, فاشیزم ہم اٹلی سے شروع, اٹلی جرمن سے شروع ہوتا ہے فاشیزم. فاشیزم کیپٹلزم کا ایک کریکٹر ہے, اور یہ یہاں پر بھی بھارت میں بھی ایسے ہی لاگو ہوتا ہے. تو جب ہٹلر ستا میں آتا ہے تو وہ ایک نیشنلزم کی, جرمن پرائڈ کی بات کرتا ہے, تو ایک اندرونی ڈر پیدا کیا جاتا ہے جو جیوش کے پرتی وہ ڈر کھڑا کرتا ہے, اور ایک باہری دشمن پیدا کرتا ہے. تو بی جے پی آر ایس ایس لابی نے بھارت میں بھی یہی کیا ہے کہ انہوں نے انٹرنل ڈر مسلمانوں کے پرتی کھڑا کر دیا کہ مسلمان اس دیش کے لیے بہت خطرناک ہے, اور یہ ہم صدیوں سے
ایون کرسچنز کے لیے بھی, سر ایون کرسچنز کے لیے بھی.
ہاں وہ دیکھیے مائنورٹی تو ان کے نشانے پر رہی ہیں آلویز, لیکن پرائمرلی انہوں نے جو ٹارگیٹ کیا ہے وہ انہوں نے مسلمز کو کیا ہے کرسچن مائنورٹی میں ہے, سکھ مائنورٹی میں, لیکن وہ ٹارگیٹ جو آڈینس ہے, جو جس کے نام پر لوگ اپنے آپ کو یونائٹ سمجھتے ہیں, وہ مسلم کا ڈر دکھایا جاتا ہے. جیسے ورلڈ میڈیا نے, جو ہندوستانی میڈیا نے ہمیشہ ایک کام کیا ہے, جو ٹیررزم کا سمبل ہے وہ مسلم کے ساتھ جوڑ دیا گیا ہے. تو یہ ایک جو نقصان ہے, یہ اس نقصان کا فائدہ بی جے پی اٹھاتی ہے, جو مجھے نے ایک نیریٹو سیٹ کر دیا ہے وہ اس کا فائدہ اٹھاتے ہیں. تو یہ ان کو جو انہوں نے موتی بھگتوں کا جو پراپیگنڈا ہے, موتی پارٹی کا پراپیگنڈا ہے, وہ گراؤنڈ سٹر پر بھگتوں میں کام کرتا ہے, اور وہ بہت بری طرح کام کرتا ہے. تو اس کا آنے والے, ہم جیسے جو سیکولر فورسز ہیں جو ہندوستان میں جو سوچتی ہیں, اس کا بہت بڑا نقصان ہو رہا ہے, اور بڑا نقصان ہوگا آنے والے سمے میں. کچھ چیزیں کچھ ٹائم کے ساتھ بھی درست ہوتی ہیں. لوگ جیسے کسان موومنٹ نے تو فاشیزم کا کاؤنٹر کیا, ایک بہت بڑی ایک ایگزامپل سیٹ کر کے اس میں یہ اس کا چناؤ میں بھی امپیکٹ دیکھنے کو ملا ہے. تو اب وہ ووٹ میں کنورٹ ہوتا ہے کہ نہیں ہوتا,
سر یہ تو پرسوں ہی پتا چلے گا, اور آپ ہمارے ساتھ ہوں گے, آپ ہی کو ہم اپنے ساتھ رکھیں گے تاکہ ہم آپ سے, اٹس ویری نائس ٹاکنگ ٹو یو, آپ سے ملاقات کرنے کے بعد. تھوڑا سا آج ہم 10 منٹ آگے کی طرف پش ہو گئے کیونکہ ہمارا اگلا انٹرویو بھی لائن اپ ہے. مجھے بہت اچھا لگا آپ سے بات کرنا, اور لائیو پولز, اپ ڈیٹس, ریزلٹس, فور کاسٹ, اس تمام پہ ہم بات کریں گے اور آف کورس وی ول ڈیفینیٹلی ٹاک اباؤٹ دا ریزلٹس. اور آتے دنوں میں ارون دیپ جی, یو آر سچ اے پلیزنٹ اینڈ اے ونڈرفل پرسن, تھینک یو ویری مچ ٹیکنگ ٹائم, اور 770 کے لسنر سے بات کرنے کا آپ کا بے انتہا شکریہ. حقیقت میں بات کر کے آپ سے اچھا لگا, میرے بھی دل میں بے شمار اور سوالات ہیں, مگر انشاءاللہ اگلی ملاقات میں اس تشنگی کو ضرور مٹاؤں گی. آپ کا بہت شکریہ فار بینگ ود اس.
شکریہ, بہت بہت مہربانی.
یو آر سچ اے کائنڈ اینڈ اے ونڈرفل پرسن. جناب ہرجیت جنجوا صاحب 12 to 1 کے درمیان پروگرام کرتے ہیں, انہیں کے توسط سے میری جناب ارون دیپ جی سے ملاقات ہوئی. چیف سب ایڈیٹر ہیں پنجابی جاگرن کے ساتھ جالندھر سے, اور میڈیا ایکسپرٹ ہیں اور وہاں کے ریڈیو اینڈ ٹیلی ویژن پہ بات کرتے ہیں. ہی اسپوک ویری گڈ, ونڈرفل پرسن. ہم اگلی ملاقات کی طرف بڑھیں گے. یہ انٹرویو آپ ہمارا فیس بک پہ بھی دیکھ سکتے ہیں, اور یقیناً وی لک فارورڈ فار یور فیڈ بیک. اسٹرانگ پاکستان اینڈ اسٹرانگ انڈیا ڈیفینیٹلی اس خطے کے لیے دونوں بہت ضروری ہیں. ٹوگیدر وی کین ون انشاءاللہ. چند اسپانسرز اینڈ ویل کم بیک. COVID-19 کی ویکسین ہمارے جسم میں اینٹی باڈیز پیدا کرتی ہے, اسی لیے تو ویکسین کے بعد COVID-19 کے خلاف ہماری قوت مدافعت میں اضافہ ہو جاتا ہے, اور پھر وقت گزرنے کے ساتھ اینٹی باڈیز کم ہو جاتی ہیں. بوسٹر ڈوز اینٹی باڈیز کو بڑھاتی ہے اور ہمارے مدافعتی نظام کو مزید مضبوط اور محفوظ کرتی ہے. COVID-19 کے شدید حملے سے بچاؤ کا مؤثر ترین ذریعہ بوسٹر ڈوز. اور ہاں, آپ اپنی بوسٹر ڈوز بک کروانے کے لیے اور مزید معلومات کے لیے canada.ca/covid-vaccine پر رابطہ کیجیے. A message from Government of Canada.
ڈائیورس یا کسٹڈی دی لڑائی زندگی دی سب تو اوکھی لڑائی ہوندی ہے, کیونکہ تسی اس شخص نال لڑ رہے ہوندے ہو جس نال تہاڈا گھر پریوار تے تہاڈے بچے سانجے نے. اس وقت کئی سوال اٹھتے نے کہ پراپرٹی کس کول جائے گی, کسٹڈی کس نوں ملے گی, تے زندگی دی سب تو پیاری دولت بچے کس کول رہن گے.
ایس این ایس لوئرز کو انہاں سارے سوالاں دے جواب تے تہاڈے حق لئی لڑن واسطے لیاقت ہے. اپنے حق جانن لئی یا صلاح لین لئی اج ہی ایس این ایس لوئرز نوں کال کرو 416-655-2000. اپنی کمیونٹی دا سب تو وڈا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجیے سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا. سوڈی فرنیچر تو 3 لئی نو بیاج.
142 کینیڈی روڈ, برامٹن, 9058747471.
خوشیوں پر لمٹ اور فن کی سپیڈ اگر کم ہو تو سب کچھ اب بورنگ, اور ایسا ہی ہے کچھ آپ کے انٹرنیٹ کے ساتھ. مگر اب نہ لمٹ کی فکر اور نہ ہی سپیڈ کا غم. buzzmax.ca کے ساتھ, جی ہاں, ہائی سپیڈ انلمیٹڈ انٹرنیٹ یا ہوم فون کے ساتھ بنڈل آفر کے مزے اڑائیے, وہ بھی انبلیویبل پرائس میں. نو کانٹریکٹ, نو کریڈٹ چیک, یعنی میکس سپیڈ انلمیٹڈ فن کے ساتھ. فار ڈیٹیلز لاگ آن ٹو buzzmax.ca اور کال 416-800-0900.
ਬ੍ਰੈਂਪਟਨ ਵਿੱਚ ਅੱਗ ਬੁਝਾਊ ਦਸਤੇ ਵਿੱਚ ਸ਼ਾਮਲ ਹੋਵੋ ਅਤੇ ਕਮਿਊਨਿਟੀ ਦੀ ਸੇਵਾ ਕਰੋ. ਕੀ ਤੁਸੀਂ ਆਪਣੀ ਕਮਿਊਨਿਟੀ ਨੂੰ ਚੰਗੇਰਾ ਬਣਾਉਣ ਲਈ ਯੋਗਦਾਨ ਪਾਉਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤਾਂ ਉਸ ਮਾਹੌਲ ਦਾ ਹਿੱਸਾ ਬਣੋ ਜੋ ਤੁਹਾਨੂੰ ਕਮਿਊਨਿਟੀ ਸੁਰੱਖਿਆ, ਸਿਹਤ ਅਤੇ ਤੁਹਾਡੀ ਸਲਾਮਤੀ ਲਈ ਕੰਮ ਕਰਦੇ ਨੇ. ਬ੍ਰੈਂਪਟਨ ਸ਼ਹਿਰ ਦੀ ਫਾਇਰ ਅਤੇ ਐਮਰਜੈਂਸੀ ਸਰਵਿਸ ਟੀਮ ਤੁਹਾਨੂੰ ਚੰਗੀ ਤਨਖਾਹ ਅਤੇ ਹੋਰ ਭੱਤਿਆਂ ਦੇ ਨਾਲ ਨਾਲ ਤੁਹਾਨੂੰ ਅਜਿਹੀ ਜ਼ਿੰਦਗੀ ਪ੍ਰਦਾਨ ਕਰਨ ਦਾ ਮੌਕਾ ਦੇ ਰਹੀ ਹੈ. ਵਰਚੁਅਲ ਫਾਇਰ ਫਾਈਟਰ ਕੈਰੀਅਰ ਇਨਫਾਰਮੇਸ਼ਨ ਸੈਸ਼ਨ ਦਾ ਹਿੱਸਾ ਬਣੋ 9 March 2022 6:00 PM. ਫਾਇਰ ਫਾਈਟਰ ਐਪਲੀਕੇਸ਼ਨ ਵਿੰਡੋ 21 March 2022 ਨੂੰ 12 PM ਕਲੋਜ਼ ਹੋਵੇਗੀ. ਵਧੇਰੇ ਜਾਣਕਾਰੀ ਲਈ ਵਿਜ਼ਿਟ brampton fire.com.
From helmets to sunscreen, we do everything we can to keep our kids safe. So, how can the COVID-19 vaccine help protect them? COVID-19 vaccines can help keep children safe from severe illness and potential long-term effects of the virus. Millions of children in Canada and around the world have already been safely vaccinated. Help protect your child. Book their appointment at canada.ca/covid-vaccine. A message from the Government of Canada.
جی صاحب, ایک دفعہ پھر سے خوش آمدید کہنا چاہتی ہوں. اینڈ ہمارا پروگرام کا اگلا انٹرویو جو ہے, آج دو ہوئے کیونکہ انڈیا میں الیکشن ہوا تھا, اس لیے ارون دیپ جی ہمارے ساتھ ہیں. ناؤ ہیو اے ونڈرفل ویری ڈسٹنگوشڈ ریناؤنڈ پرسن ڈاکٹر جیسن اسٹینلی ود اس, پروفیسر آف فلاسفی ایٹ دا یل یونیورسٹی ان اسٹیٹس. हमारे साथ हैं और आजकल की बदलती हुई सियासत के बारे में बात करेंगे। आज ही हम फैशिज्म के बारे में बात कर रहे थे और रुंदीप भी इस पर बात कर रहे थे, यानी वो डर और वो खौफ जो लोगों को इंतहाई दाएं जानिब ले जाके एक दूसरे के खौफ में मुब्तला कर देता है। मुख्तलिफ अकवाम में ममालिक में ये फैशिज्म पैदा किया जाता है, बाद जगह हुकूमतें हैं और इसको किस नज़र से देखते हैं डॉक्टर स्टैनले, वेल नोन एंड अ डिस्टिंग्विश्ड गेस्ट विद अस डॉक्टर स्टैनले, आई थैंक यू वेरी मच फॉर बीइंग विद अस इन टुडेज शो।
थैंक यू, इट्स ग्रेट टू बी हियर।
आई हैव शाजिया हियर विद मी एंड शी आल्सो, यस शाजिया, व्हाट वुड यू से?
Yes, hello, Dr. Stanley. First of all, I must say I'm so envious of you. You studied at MIT and you are a professor at Yale. So, a very killer combination. Okay, Dr. Stanley, we would like to start with, this concept and this theory of a strong man that has been created in the world, which has led to vigilante violence. And I mean, not only in your own country, where USA, where you are residing, but in India and some other countries as well, like what we saw in New Zealand. So you're in this scenario, how do you explain fascism? Because you have written a book also, How Fascism Works. Though I have a different name, I would have said how fascism works. So, first of all, please explain the theory of strong man and then vigilante violence.
So, fascism is a cult of the leader who promises national restoration in the face of humiliation supposedly brought immigrant. The fascist leader promises that he can restore the group.
We are having a little issue with the internet and connectivity. I am surprised why it is, Dr. Stanley. I am so sorry. We are having a little issue in the connectivity.
Right. Yeah.
Would you mind to repeat it, please?
Okay, how is this?
Yes,
this is better.
It's better.
Better? Okay, fascism is a cult of the leader who promises national restoration in the face of supposed humiliation brought on by minorities, women, a feminist movement. It's harshly patriarchal and masculinist. The idea is the women of the dominant group are under threat from the minorities or the immigrants. The dominant religion is under threat. And the fascist leader, there's a standard way of doing fascist politics. You say, in the past, we were great. Men were men. Men were warriors. Women gave birth to the children and stayed at home. And the liberals came in and ruined that. They brought us women's rights. They brought us minority rights. They brought us LGBT rights, gay rights. And all of this ruins the greatness of our nation. And you need me to restore it. This democracy thing is corrupt, where everyone gets a say and there's tolerance. I'm going to make the dominant group strong again. Men will be men. Women will be back in the kitchen. And this is the kind of politics we're seeing all over, as essentially these strong men convince their nations that that the dominant group can have full power again.
So, like what we saw, my question was also about vigilante violence that we are seeing in countries like, I mean, recently we saw in USA, where you are a professor, and then in India it is absolutely increasing, even to the extent of ethno-nationalism is being taken to a next level. So what we see in, for example, Iraq and Kashmir and, the way minorities are being dealt in other parts of the world. So how do you think all these, factors are working in the world at the moment?
So it's always been the case that you need to really worry about countries where the dominant group has vigilantes that sort of operate together with the ruling political party to sort of enforce this idea that the dominant group is under threat. So as you say, it's a the Muslim citizens of India are under terrible threat right now and danger, because the world's largest and greatest secular democracy, India, is under threat from this ideology. And what happens here is what happened really in fascism in Europe, in the sort of classical cases, and fascism in the United States with the Ku Klux Klan, which is regarded in the literature on fascism as the first functionally fascist organization. The Ku Klux Klan went around and they burned the houses of any black man or woman who tried to vote. They killed, lynched, and destroyed the lives and property of black people who tried to seek equality, to be equal citizens, and they've thereby enforced this dominant white rule. And that's really the fascist model. And it's always the case that there are these vigilante groups that go along. The political leaders like Amit Shah in India, calling people termites. You know, when you say that some of your own population are termites, you're calling for them to be exterminated. And you really can't do that in a rule of law state. It's not like the police can do that. So you're calling on vigilantes to do it. And then you have these conspiracy theories whether they're surrounding cows or whether they're surrounding, the love jihad. That's a very common trope. Very common trope. You think about lynching in the United States. What happened in the United States? You said that black men were raping white women. And of course, that wasn't happening, as Ida B. Wells showed. But what resulted was a horrific campaign of vigilante violence against black people. Because this idea that your women are under threat is very challenging to masculinity. And so that gets this kind of masculine, it justifies the vigilante violence. It says, you are actually protecting the women of the country.
Thank you. While you explained it to me, there are a couple of things that came in my mind recently, most recently when I go to talk about India. Till yesterday, Narendra Modi was banned to come in America, and then once he became the Prime Minister, he's always more than welcome in India. So this is not only one country. I think around the world, all the supreme powers, they are fascist. So they want to put people of their own choice, and if they think this person is of my use, they can give him any kind of liberty. Is that right?
Well, I think that you do have a global fascist movement. You saw this everywhere. Trump and Modi's relationship was particularly close. Putin is obviously connected here. These strongmen, all Jair Bolsonaro of Brazil, these strongmen are connected. And then you have this additional element, which I think you're indicating, which is that an imperial power like the United States, also white-dominated imperial power like the United States, has a hard time recognizing, I think it's just racism, Obama was not white, and he did this too. He didn't recognize that Modi was the Modi of Gujarat, the Modi of he couldn't see that you can have violence, between two people, between citizens that to the outside world look alike. There was a failure. I can't fully explain what the world ignoring what's happening in the world's largest democracy, but I think the world has been ignoring it. It's some combination. So on the one hand, there's these clear links, as you saw it with Trump and Modi's clear closeness. And on the other hand, there's also just the imperial powers only caring about themselves. And finally, there's this failure to recognize that we can have fascism in any group.
Mm-hmm. You think, Dr. Stanley, that genocide actually is in the legal phase in India after the, you know, abolition of this Article 370 in Kashmir, mm-hmm. and the way CAA was brought there?
I think we have to worry about the preconditions for genocide right now in India. I hate to say it, because, you know, India, you know, its constitution, its history is one of the great accomplishments of democracy. But what we're seeing right now in Kashmir, Kashmir has been taken over. It's been, you know, it's this model. You can think about Ukraine as Kashmir wasn't a completely independent democratic state like nation like Ukraine, but we're seeing this thing of impunity. We're seeing impunity. We're seeing these strong men acting with impunity. And what worries me the most, there are many things that worry me about India and all over the world right now. But with India, what I'm seeing with the citizenship laws. So the combination of the National Registry and the Citizenship Amendment Act, where you're asking people for documentation in order to be citizens. And then you're saying, well, if you don't have any documentation, but you're Hindu, you can be a citizen. That's going to disenfranchise, going to make many millions, tens of millions of Indians who've lived in India for generations, forever, really, non-citizens, because they are Muslim. And when you make people into non-citizens, we're seeing this in Assam right now, Hannah Arendt calls citizenship the right to have rights. And when you make people into non-citizens, if you make them stateless, you can do anything to them. Mm-hmm. And so what I'm so concerned about with India is every alarm sign is there. Kashmir, obviously, the stripping of citizenship rights from potentially 100 million Indians. Bangladesh isn't going to take them. I mean, they're not good. They're Indians. And what are you going to do with them? So this and the loss of empathy, the failure to appreciate the greatness of India as a liberal secular democracy, you know, and the targeting of journalists like Rana Ayyub and others who are and academics, this is all, you know, it looks like it's headed in a direction that the world cannot stand.
So around the world, the right wing is more powerful these days. My question over here, I understand there are people like myself who have heart, and we express our emotion at every bit. You are professor at one of the renowned institution in America, and I think you are a powerful person. Your message is being conveyed, and there are students around the world who listen to you. When I look at the most recent crisis in Ukraine, I have seen, and sometimes media played a role at the Poland border, and mainstream media in America did not highlight it. You have to correct me over here as well. At the Poland borders, everybody was allowed to walk in or cross the border, but anybody who had the colored skin, even the light colored skin, those were Indians and Pakistanis, they were not allowed to cross the borders, one thing. Secondly, around the world, all the mainstream journalists from the West, they covered in such a way, portraying Afghanistan, Syria, as the third world countries, and saying, oh, these people are from us, white people, blue eyes, blonde hair. And I think there are people like myself probably who have taken it personal, whereas there are people from the mainstream like you, they might have ignored this statement. But I think so, this kind of statements by the journalist and by the government creates a hatred among the people and divide them. Am I right or not?
Yeah.
very, I condemn in no uncertain terms the media comments like this is a European country and that's why it's so much more horrific. For me, as you know, since you know my work, I focus on democracies. And India is of such concern to me because it's the world's largest democracy. And what happens in a country like India matters for democracy. And Ukraine is a democracy. But let's be clear, Poland is very close to not being a democracy. Poland is a white nationalist state run by a far-right government that is a Christian white nationalist state. And racism, homophobia is central to what Poland's current government is doing. Not all of its people, but its current government. So it's no surprise at all that on the Polish border, on the Hungarian border, you're going to see racism. Poland and Hungary are run by two racist white nationalist regimes. And the media, it's no surprise to anyone cognizant that the media is going to say racist things, yes, like, you know, oh, it's special, Ukraine is special because it's more European. Ukraine is special, India is special, Brazil is special because these are democracies. And democracies, you know, they're not, the Afghan suffering, Syrian suffering are equally suffering. They must be taken equally seriously. But there's something about seeing a democracy being taken over or being internally taken over from the inside. I mean, I don't think the world looked in horror on January 6th and the events of January 6th in the United States because of privileging race or something. It's because the United States represents democracy for much of the world. And Ukraine dared to be a sovereign democratic nation. And that's why they're being invaded in the largest land invasion in Europe since World War II. So, you know, while I completely agree with, I think the media who said things like, oh, because it's Europe, they're just racist. Let's be clear. But that Ukraine is special in the way that India is special, like India cannot cease to be a liberal democracy. The world cannot stand for that. Ukraine is in that fight. It's in the fight to preserve democracy worldwide. We cannot forget democracy is fragile.
Yeah.
All right. Thank you very kindly. And we are very proud to have you. And I wish Dr. Jason Stanley, who is professor of philosophy at Yale University, और आप ये प्रोपेगंडा की बात करते हैं, आई डेफिनेटली शाजिया कि प्रोपेगंडा, हम यही एक्सप्लेन करना चाहते हैं कि व्हाट इज प्रोपेगंडा, मैं और आप इस प्रोपेगंडा का हिस्सा जरूर बनते हैं, एंड सम टाइम आवर मीडिया प्लेज एन इम्पॉर्टेंट रोल टू सो दैट सीड ऑफ हेट्रेड इन पीपल माइंड बिकॉज दैट मीडिया इज स्पॉन्सर्ड बाय द पॉलिटिशियंस. Dr. Jason Stanley, Professor of Philosophy at the Yale University, اور یقیناً تاریخ، فلسفہ، سماجیات اور یہ جو نسلی تفریق کی تھیری ہے اس کے بارے میں آپ بات کرتے ہیں. جی شازی، آپ کا اگلا سوال.
Dr. Jason, I'm very intrigued by one thing. We were talking about ethno-nationalism, and then you are talking about India, that its democracy should not be destroyed. But it is really amazing what happened in that democracy when even the BJP government was not in 2002 in Gujarat. What do you think this was, a failure of governance, or how did it lead to those horrific events? And then, going beyond what we saw in New Zealand, even here sometime back in Canada, a Muslim family was wiped up because of their, you know, special attire. So how do you see all of this in your theory of, well, not conspiracies as our pseudo-intellectuals cultivate, but in your own philosophical theory?
So democracies, what is happening is that there's been an international movement to vilify Islam as a religion. I mean, obviously, there's vast complexities in the Islamic world. There's conflicts between Shiite and Sunni, but there's been this vast movement to attack and vilify Islam. In my country, after 9/11, of course, and what's happened in India is the very long gestation of this Hindu ethno-nationalist idea that initially, when that mosque, what was the Babri Masjid?
Yes.
The mosque in the early 90s. Remember, you know, this was BJP was a very fringe group coming out of RSS. So the question is, why in India, in the United States, in Russia, in all of these countries, did the far right ethno-nationalists suddenly become legitimate and gain power? So one of the stories here is this sort of anti-Islam element. From Putin to Trump, the white, and you know, the idea that Christianity is under threat from Islam, it has a partner in the Hindu nationalist view that Hinduism is under threat from Islam. Now it's been particularly horrific in India to watch this play out, because India is such a representation of secular democracy for the world. But what it shows us is the power of ethno-nationalism, the power of the warning that undergirds India's First Amendment against hate speech, that hate, fear, dividing people by race, by religion, is just such a powerful way to win power. It's so, when you tell people their identity is special and their identity is under threat, and if they're the dominant group that's been used to running things, and then you tell them, oh, if you're a man, you'll protect your women against this threat. That's just a very powerful kind of politics. And what strongmen the world wide have discovered is they can use that politics to win elections. And they can use that politics to create this kind of to create the vigilante violence, which is also violence that can be used to protect their reign and power. So this is you know, what you're ultimately asking me is how is it that dominant groups can form an identity against the minority group and come to view that minority group as a fundamental threat to their existence? That's one of the most profound questions of social theory and philosophy. Why does this happen again and again? And cynical leaders come upon this strategy. They're saying, I'm going to tell the dominant group that they're under threat. And it's the same method they use again and again. If I had a solution to why humans fall for that again and again for thousands of years, well, that would be to solve, you know, I think, the fundamental question of humankind, which is, you know, why can't we preserve democracy? Because this is what is the fundamental barrier to us living, existing, and persisting as fellow human beings who care for each other and help each other.
Dr. Stanley, there is a very critical race theory that is being discussed at the moment, as you see that election results will be revealed tomorrow in India. What do you have to say about, we see all the signs of BJP winning there once again. So in that framework, where do you see your race theory fitting in? Because definitely the Muslims in India are not really feeling very protected as they used to, that's what our understanding is. Perhaps they are very prosperous, but the overall picture that we see is being painted is, like you said, that definitely Hinduism is under threat from the Muslims or under Islam. And also, please speak in the background of this recent hijab row and the way minorities are being tackled.
Yeah. We face, I mean, you, we've spelled it out here. It's a very frightening situation. It has not, in Gujarat, it's spilled over to mass violence against Muslims. The leader of Gujarat is now the leader of India. We have this failure we don't have enough pushback from enough Hindu leaders. I mean, there are many. India is a giant country. There is a strong liberal tradition in India, a liberal democratic tradition. It's not an accident that it's one of the world's great democracies. But, you know, the threat from these vigilantes, the way they're militarized, weaponized against free thinkers, against universities, against journalists. To me in India it looks like journalists like Rana Ayub are almost calling for violence against them. It's a crisis, and for me as a theorist of democracy who looked to India as a country that had this religious rift, it's a different rift. It's not really an ethnic or racial rift, because Muslims and Hindus are the same. It's the same group of people. It's just some became Muslim and some were Hindu. So when you look at Rwanda, what you have to realize, so for a lot of people looking at India, because, you know, it's Indians, some of whom are Hindu and some of whom are Muslim, people don't see the danger as much as they should. But people should remember Rwanda. Tutsis and Hutus speak the same language, have the same religion, are not really different groups in any historical sense at all. There's no long history to their differentiation. Nevertheless, in a few short months, episodes of vigilante violence became a call for mass murder against the Tutsi population, and 800,000 Tutsi were killed in a few months. And that's how quickly this kind of mass violence can move. There's no prospect for, I mean, nobody wants the, I mean, it's, the Modi government must prevent this from happening. And it's to outside observers, it's frightening, and we can only just hope that they stop sort of playing with this rhetoric and the different laws against minorities. These are laws, you know, that they're of the sort that would make it forbid people from wearing their religion's clothing. Those are clearly not laws that belong in a secular liberal democracy.
Thank you very kindly. This is Dr. Jason Stanley. He has written very many books, and I was reading How Fascism Worked, The Politics of Us and Them, How Propaganda Works. And definitely we would like to take and request him to come next time with us to talk about how this propaganda, and I think all the international media is part and partial to this propaganda, to sow something in someone's mind, know-how, language in context, selected essays, knowledge and practical interest. He's a professor at Yale University. And one last question on just emotional ground. Does things hurt you that a person like, I think there is an income disparity around the world. The poor, they are just running after to make their both ends meet, and the richers, they are enjoying their life, and this difference is creating more rift among the people and among the religions.
Dr. Stanley, before you answer the question, I would just like to add on to this question that there is a disparity between poor and rich. Everybody is trying to get rich. Have you ever bought a lottery ticket?
We have started buying now.
I have never bought a lottery ticket.
See, you are a right believer. You are a good believer. Now, this is something I think that politicians and these, especially in India, and you know, there are so many poor people. They are just not able to get out of their situation, and the rich people, they take that advantage, and this gap is creating more and more problems. They don't, the poor, they don't have time to read your books, to listen to your lectures. They are, you know, under the problem of their own. And so probably the good things are vanishing in the world.
So you're exactly right. This is a classic theory of fascism, is that it's nationalism in the service of the of capitalism. So you say to the poor, okay, you may not have any money, and we're not going to give you more money, but what we will do is we'll defend your religion, or we'll defend your race, we'll defend your cultural pride. So this is how the rich Hindu, this is, you know, how the rich Hindu might ally with the poor Hindu, or even the Dalits, who in the last election actually moved to BJP, surprisingly. But you know, if you look at the United States, this is the entire history of the United States. Rich whites said to poor white people, at least you have whiteness. And that's what happens. You know, you can say, you know, BJP can say to poor Hindus, we might not be good for the economy, but at least you have Hinduness.
Yes. Dr. Stanley, thank you very kindly for being with us, and I look forward, if you can be part and parcel, so that those driving in the car, and I think nobody should take these things personal. These are the problematic situation. If we are human beings, we must understand the root cause. Rather than thinking and taking these things personal, try to abolish these bad segments in our communities. And become the voice of your community to create and generate equality among the people. Today is somebody else, tomorrow it can be me and you. Read him, listen to his videos. He's a very learned, a wonderful person, Dr. Professor Jason Stanley. Doctor, thank you very kindly for being with us, and I look forward to talking to you next time about the how the propaganda works.
Thank you so much. It was
so
very
kind
nice
of you. So kind of you.
About
you.
Extremely kind of you. We really appreciate a luminary like you talking to us.
Greatly
appreciate. Thank you, sir.
Thank you.
Thank you for your time. Thank you for your time.
Thank you for your time. And inshallah, wapis aate hain ek choti si break ke baad.
क्या बात है बेटे, बड़ी औलाद नजर आ रही है।
अबू जान, खुदा का वास्ते, इस गाड़ी से तो बेहतर एक गधा गाड़ी खरीदे, हर मोड़ पे रुक जाती है।
तो बच्चे परेशान क्यों होती हो, लाओ गाड़ी की चाबी दो, अभी लेकर जाता हूँ प्रीमियम ऑटो रिपेयर। गाड़ी की नब्ज देखकर खराबी की जड़ तक पहुँच जाएंगे।
मेरी सहेली ने भी कहा था,
वहाँ पर कूलिंग सिस्टम, इंजन ट्यूनअप, चार व्हील कंप्यूटर बैलेंस, ब्रेक्स, नए और पुराने टायर, साथ ऑयल फिल्टर मुफ्त में चेंज, स्टार्टर अल्टरनेटर गारंटी के साथ ठीक करते हैं। बस इसके बाद तुम्हारी गाड़ी फर फर भागेगी। 21 मेलविक ड्राइव इटोबिको, टेलीफोन 416-747-6800।
अपने दांतों की हिफाजत के लिए राबिता कीजिए आपकी अपनी डॉक्टर नाजिया रहमान। लेजर टूथ वाइटनिंग, रूट किनाल ट्रीटमेंट, डेंटल इम्प्लांट्स,
फ्री डेंटल ट्रीटमेंट फॉर किड्स, हेल्थी स्माइल्स ओंटारियो के तहत डेंटिस्ट्री ऑन मिसेस सागा, 65 मॉन्टपेलियर स्ट्रीट, यूनिट 104, मिसिसागा रोड एंड फाइनेंशियल ड्राइव।
कॉल कीजिए डॉक्टर नाजिया रहमान, 9058721100। कंसल्टेशन एब्सोल्यूटली फॉर फ्री, डेंटिस्ट्री ऑन मिसेस सागा।
कनेडियन इमिग्रेशन के लॉज और पॉलिसीज में मुस्तकिल तब्दीलियां आती रहती हैं, इसलिए इंतहाई जरूरी है कि आपका काम माहिराना तरीके से ताज़ा तरीन मालूमात के तहत किया जाए। मेरा नाम यास्मीन तैयबी है और मैं गुज़िश्ता 25 सालों से सिटीजनशिप, पीआर रिन्यूअल्स, स्पाउसल स्पॉन्सरशिप और एजेंसी के पेचीदा केसों को कामयाबी से करके हजारों लोगों की रहनुमाई कर चुकी हूँ। आप मुझसे 9055130012 पर कॉल करके अपॉइंटमेंट बुक करवा सकते हैं या karimsolutions.ca पर जाकर हमारी फर्म के बारे में मजीद मालूमात हासिल कर सकते हैं। हमारे ऑफिस में सर्टिफाइड उर्दू टू इंग्लिश तर्जुमे की भी सहूलियत मौजूद है।
Grill in the Hut, Mrs. Saga mein, open for takeout only. Order via phone. Imran bhai ko call kare.
Intahai laziz biryani khana ho ya phir kadhai khana ho ya phir steaks ko enjoy karna hai, to aap order place kijiye 9054058383. Grill in the Hut.
خوبصورت دانت، با اعتماد مسکراہٹ اور با اعتماد گفتگو، آپ کی اور آپ کے خاندان کی مسکراہٹوں کی زمین، فلنگز، کراؤنز، بریجز، کلیننگ، ایکسپٹنگ نیو پیشنٹس، فری کنسلٹیشن، دانتوں کی سنبھال کے لیے ڈاکٹر پدمجا، 310 شیپرڈ ایونیو ایسٹ، 299-7466.
Grill and Chick, delicious and healthy grilled chicken and rotisserie chicken sandwiches, burgers, wings, squares, popcorn chicken, salad, garlic bread, sweet dishes. Aapne pahunchna 15 Montpelier Street, Brampton, Mississauga Road and Financial Drive, Commercial Intersection, Grill and Chick, 905-456-0500. Grill and Chick.
گاڑی گھر یا کمرشل، جیسے کہ بزنس، ٹرکس، ڈیلیوری وہیکلز، کارگو وینز، ورکشاپس، گروسری سٹورز، ریسٹورنٹس کی انشورنس کے لیے وقار عظیم سے رابطہ کیجیے گا. وقار عظیم یقینی بنائیں گے کہ کار، گھر یا کمرشل انشورنس کم از کم ریٹ پر لے کر دیں، مگر کوریج آپ کو بہترین سے بہترین ملے. یقیناً اپنے پیسے اور وقت کی بچت کے لیے ایماندار اور ریلائبل سروس، موسٹ کمپیٹیٹیو ریٹس کے لیے وقار عظیم، 416-302-2522، 302-2522.
والیا ٹریفک لیگل سروسز سے جناب RS والیا،
کیئرلیس ڈرائیونگ،
سپیڈنگ یا پھر ایکسیڈنٹ،
فیل ٹو ریمین اسٹاپ ایٹ دی سین،
ریڈ لائٹس یا پھر سیٹ بیلٹس،
پرمٹ ڈرائیو وداؤٹ انشورنس،
ریسنگ، اسٹوڈنٹ ڈرائیونگ یا پھر کاٹ وائل یوزنگ فون،
سپیڈنگ،
RS والیا آپ کی ٹکٹ سے نجات دلوائیں گے اور آپ کے پوائنٹس بھی سیو کریں گے. 9054542112.
سونا یعنی گولڈ خریدنا یا بیچنا ہے تو ایک قابل اعتماد نام روبی جولرز یاد رکھیے گا. اسلم یا اکرام بھائی سے ملاقات کیجیے گا. ہاتھ کے بنے ہوئے یا مشینی زیورات، اتنی ویرائٹی ہے چوڑیوں اور کروں میں، چینز میں. آپ سونے کی خریداری کے لیے ایک با اعتماد نام روبی جولرز وزٹ ضرور کیجیے گا. پروگرام کا ریفرنس دیں گے تو ڈسکاؤنٹ بھی ہے اور سونے کی ریپیئر کوئی چارج نہیں. روبی جولرز، 7086 ایئرپورٹ روڈ، مالٹن میں. روبی جولرز.
Pizza Stores and Wings, 6 location to serve in GTA, North York, Brampton, Etobicoke, Yaho, Mississauga. Fresh aur mazedar pizzas ki variety. Ya order karna ho apna man pasand custom made pizza. Iske alawa pinza roti, potato wedges, fries, salad, garlic bread ya khane ho garlic fingers. To order or take out call 905-789-8838, 905-789-8838.
www.pizzapros.ca. پروگرام میں ایک دفعہ پھر سے خوش آمدید کہنا چاہتی ہوں. یہ ریسنٹلی ایک نیوز میرے پاس آئی ہے، بلکہ میں شازیہ جی کو بھی چاہوں گی کہ وہ بھی آگے آ کے اس نیوز کو دیکھ کے اسٹوڈیو میں انٹر ہوں. یوکرین کے صدر جو ولادیمیر زیلنسکی ہیں، انہوں نے روس کے دونوں اہم مطالبات پر گھٹنے ٹیکتے ہوئے روسی صدر سے مذاکرات جاری رکھنے کے سلسلے پر زور دیا. یعنی میں یہ کہتی ہوں کہ جو مشرقی ممالک ہیں ان کو ڈیفینیٹلی سبق سیکھنا چاہیے اس وقت جو زیلنسکی سے ہوا ہے. یعنی ہی واز انہی لوگوں کا نامزد شخص تھا، مگر جس حساب سے جو اس نے قیمت چکائی ہے، دیٹ از ویری بیڈ، ویری بیڈ. فرانسیسی ادارے کے مطابق امریکن ٹیلی ویژن کو انٹرویو میں زیلنسکی نے کہا ہے کہ وہ یوکرین کی مغربی دفاعی اتحاد نیٹو میں شمولیت کا مزید مطالبہ نہیں کریں گے. تین ان کی کنڈیشنز تھیں کہ وہ مطالبہ نہیں کریں گے. نمبر دوسری کنڈیشن تھی کہ نیٹو اس سائٹ پہ بڑھے گا نہیں، اور یہ انہوں نے ان کی کنڈیشنز پوری. یوکرینی صدر نے کہا ہے کہ یوکرین کے نیٹو میں شمولیت کے معاملے پر پہلے کافی ٹھنڈا پڑ چکا ہوں. میں یہ سمجھ چکا ہوں کہ نیٹو یوکرین کو قبول کرنے کے لیے تیار نہیں ہے. نیٹو متنازع معاملات سے خوفزدہ ہے، اسے روس کا سامنا کرنے سے ڈر لگتا ہے. ظاہر ہے اس کو آپ ڈبل وے میں بھی لے سکتے ہیں. اٹ مائٹ بی پاسبل کہ انہوں نے ان کی ایک دفعہ پھر سے ضمیر کو جگانے کی کوشش کی. زیلنسکی نے نیٹو کی رکنیت کے حوالے سے یہ کہا کہ وہ ایسے ملک کا صدر ہونا گوارا نہیں کریں گے جو کسی چیز کے لیے گھٹنوں پر بیٹھ کر کسی سے بھیک مانگے. حالانکہ ان پچھلے تھرسڈے سے لے کے آج تک کا بات اگر ہم کرتے ہیں، 8, 9, 10, 11 دن کے دوران، ان دیز لاسٹ 11 ڈیز میں زیلنسکی نے ایوری ڈے ٹوائس، انہوں نے سوشل میڈیا پہ ہی کنیکٹڈ ہم سیلف اراؤنڈ دا ورلڈ ود ایوری بڈی، اور ان کی ویڈیوز جو ہیں وائرل بھی ہوئی ہیں. उन्होंने एक एक मुल्क के जो आला लीडर्स हैं उनसे फोन पे भी बात की है। ज़ेलेंस्की ने कहा है कि लुहानसिक और दोनेत्स्क को जो डोनेत्स्क है उसको रूस के अलावा किसी और मुल्क ने तस्लीम नहीं किया, लेकिन हम इस पर बात कर सकते हैं कि मुस्तकबिल में ये इलाके कैसे अपना निज़ाम चलाएंगे। मेरे नज़दीक सबसे अहम सवाल यह है कि इन इलाकों में मौजूद लोग जो यूक्रेन का हिस्सा रहना चाहते हैं वो वहां जिंदगी कैसे गुजारेंगे। इट्स अ ग्रेट अल्लाह करे कि ये अब जंग अपने अख्तताम को पहुंचे। यूक्रेनी सदर ने कहा है कि हम मजीद अल्टीमेटम्स के लिए तैयार नहीं, रूसी सदर पुतिन को बातचीत शुरू कर देना चाहिए। रूस 24 फरवरी को यूक्रेन पर हमला किया था, 24 से आज आप देख लीजिएगा कितने दिन गुजर गए हैं, और हमले की वजह यूक्रेन की जानिब से नेटो में शमूलियत की कोशिशें, अलगी पसंदों में यूक्रेनी फौज के ऑपरेशंस को करार देना था। यूक्रेन पर हमले से चंद घंटे पहले रूस ने डोनेत्स्क और लुहानसिक को आजाद और खुद मुख्तार। आज ज़ेलेंस्की ने कहा है कि इन दोनों को फिलहाल तो सिर्फ रशिया ने तस्लीम किया, हो सकता है आगे जाके बाकी ममालिक भी तस्लीम कर लें। रशिया का बार बार ये था कि यहां पर इन इलाकों में जो यानी एक्सट्रीमिस्ट जो है ना वो लोगों को मार रहे हैं। रूस चाहता है कि यूक्रेन भी इन इलाकों को आजाद रियासतों के तौर पर यूक्रेन भी तस्लीम कर ले, मगर यूक्रेन का कंसर्न है कि यहां पर रशियन और यूक्रेनियंस मिलकर कैसे रहेंगे। यूक्रेन की नेटो में शमूलियत के खिलाफ, क्योंकि नेटो सर्ज जंग के आगाज में सोवियत यूनियन में यूरोप को बचाने की खातर मारज़े वजूद में आया था, अब रूस अपने पड़ोसी ममालिक की शमूलियत को अपनी कौमी सलामती के लिए खतरा समझता है, और रशिया खासतौर पर यह कहता है कि यूक्रेन इज पार्ट ऑफ रशिया, सो हमारी हेरिटेज एंड वी आर टूगेदर इन एवरी वे शेप एंड रिस्पेक्ट। इट्स अ वेरी लेटेस्ट खबर थी जिसको मैंने आपके साथ शेयर करना था। बहुत शुक्रिया हमारे उन स्पॉन्सर्स का जिनके तवस्सुत से हम ये प्रोग्राम आपकी खिदमत में पेश करना चाहते हैं। मैं जिक्र करना चाहती हूँ विलेज टेस्ट के बारे में। विलेज टेस्ट फाइनेस्ट रेस्टोरेंट है, GTA का सबसे बड़ा बफे यहीं पे सर्व किया जाता है, आप बफे को सिर्फ इंजॉय कर सकते हैं। फ्राइडे सैटरडे एंड संडे, सैटरडे एंड संडे मॉर्निंग में आप ब्रंच को एंजॉय कीजिएगा, इवनिंग में आप डिनर बफे, विच इज अराउंड 40 आइटम्स पर मुश्तमिल। GTA का लार्जेस्ट पाकिस्तानी बफे, एंजॉय योर डिलिशियस मेन्यू एंड स्पेशलिटी ब्रेकफास्ट, कढ़ाईज करीज कुन्ना गोश्त एग्जैक्टली बारबेक्यू प्लेटर्स रोल्स एंड मच मोर। वीकेंड पे बफेज को एंजॉय कीजिए, टेक आउट है, केटरिंग है, पार्टी रूम्स हैं, 4 पार्टी रूम्स अवेलेबल हैं। वीकली एंड मंथली फूड डील्स के लिए कॉल कीजिए 9052323663 उनका नंबर है। हमारे आज के प्रोग्राम को तआवुन दिया है कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस ने भी। कंप्लीट होम फर्नीचर एंड ब्यूटीफुल फर्नीचर, आपने इवन आपने होम डेकोर देखना है, मेरी रिक्वेस्ट है आप इनकी वेबसाइट पे आइएगा, कंप्लीट होम फर्निशिंग है, कंप्लीट होम फर्निशिंग एंड completehomefurnishing.com आप वेबसाइट पे आके भी देख सकते हैं। अगर आप स्टोर पे तशरीफ लेके जाएं, आई गारंटी यू विल लव इट फर्नीचर के लिहाज से, डिकोर के लिहाज से, वॉल आर्ट्स के लिहाज से, इट्स अ ब्यूटिफुल प्लेस। मधिया जी यहाँ होती है 9052444663244663 उनका नंबर है। हमारे आज के प्रोग्राम को तावन दिया है ग्रिल एंड अ चिक ने भी ऑफकोर्स वो लोग जो हेल्थी फूड खाने के कायल हैं, डोंट वॉन्ट घी वाले सालन जिसमें बहुत ज्यादा ऑयल हो, तो ग्रिल एंड चिक पे तशरीफ लेके जाएं। इट्स ऑल ग्रिल्ड फूड जिसमें आप रोस्टेड गार्लिक ब्रेड्स को एंजॉय कीजिएगा, बेहतरीन लजीज फ्रेश सैलड, वेरी फ्रेश सैलड्स को आप एंजॉय कीजिएगा, इसके अलावा सैंडविचेस को एंजॉय कीजिएगा, ग्रिल्ड चिकन विंग्स वगैरह वगैरह। 16 माउंट पेलियर स्ट्रीट, दिस इज वेस्ट इन ब्रैम्पटन, और इंटरसेक्शन है मिसेस सागर रोड, यस मिसेस सागर रोड एंड फाइनेंशियल ड्राइव 9054560500 उनका नंबर है। हमारे आज के प्रोग्राम को तावुन दिया है ये सब एक प्रोग्राम होने जा रहा है स्प्रिंग मेगा फेस्टिवल, ऑफकोर्स जश्न बहारा भी आप कह सकते हैं इसको, 20th ऑफ मार्च को ये प्रोग्राम होगा, और दिस इज नॉर्थ ऑफ 407 Advance Boulevard and Dixie is the main intersection. Advance Boulevard and Dixie is the main intersection. बिल्कुल नुक्कर पे आपको मिलता है Galaxy Grand Convention Center. ये एक जमाने में बॉम्बे पैलेस हुआ करता होता था. ये वही जगह जहां इमाम फैसल की मस्जिद भी है. फैमिली इवेंट है जिसमें आप अपने बच्चों के साथ, कितना अच्छा लगेगा जब आपकी बच्चियां अपने छोटे छोटे प्यारे प्यारे हाथों पे मेहंदी लगवाएंगी. अगर आप इसको स्पॉन्सर करना चाहते हैं, दे सेड कि यस देयर इज स्टिल रूम फॉर द स्पॉन्सरशिप. बेहतरीन स्टॉल्स खाने पीने के, कपड़े के, ज्वेलरी के, घर के आइटम्स के. 10 दिन के बाद रमजान है, एग्जैक्ट 10 डेज के बाद रमजान है. आप रमजान की शॉपिंग कीजिएगा. फ्री एंट्रेंस, कोई इसकी टिकट नहीं है, फ्री एंट्रेंस है. बेशुमार पार्किंग है. यहां एक जमाने में फ्री मार्केट हुआ करती होती थी. आप रब्ता कीजिएगा रूबी अशरफ 647 812 2400 812